the New Zealand shooting happened, Mr. Shia couldn't even mention the word Muslim, couldn't mention the word mosque in his message. And then somebody pointed out to him, so then he had to take that message down and write a new message. I mean, it's like, it's so bizarre. But the one leader who, and by the way, in their caucus they have members of his team who deny even the word Islamophobia. They think it's a made-up word for an entire community. So I'm saying that, look, the fact that Canada is a diverse country, regardless of people like Maxime Bernier, the diversity in Canada is a fact. Nobody can deny that.
Nobody can deny it.
But inclusion is a choice. Inclusion is a choice. And that choice starts with the leadership. Look at the response from 2011, because the Syrian refugee crisis started in 2011. Look at what happened from 2011 to 2015. What did the leadership in Canada under the Harper Conservatives, how did they frame the Syrian refugee crisis? They framed it in security terms. What did Justin Trudeau do and the Liberals, how did they frame the same issue? They led Canadians to a better place. They emphasized compassion. And that you can be compassionate while still safeguarding the security of your citizens. And look, Canada is a better place today, having opened its arms to Syrian refugees. That's what leadership does. So I want to remind Pakistani Canadians and all your listeners, vote for leaders who bring you together. Vote for leaders who appeal to the better angels within us. Because we're all good people. But the Conservatives are very negative. If you look at the campaign, they're focused on Justin Trudeau instead of focusing on, on the issues. Focus on the issues.
The only thing with the way, he is not suitable for the office.
One last thing. They're lying about their claim that the Liberals will tax your home. It's a complete lie, and we have to debunk their lies all the time. I had to debunk recently a lie from from their candidate in Markham, Markham Thornhill. He put out, one of the writings in Markham, he put out a flyer that said that 50% of the refugees coming into Canada are criminals. 50. You know what the real figure is? 0.3 have any criminality issues. Out of the 100%, 0.3. So how do you go from 0.3 to 50? So it's not even off by one. Number one.
I have a question.
I'm getting somewhere. Number two, he also claimed that 90% of them are fake refugees. Is he a refugee judge who went through their cases? It's ridiculous. So they're spreading these things. We are focused on the issues that matter to people, such as home ownership. We introduced in government the first-time home buyer incentive. $500,000 was the limit. It helped a lot of people around the country, but GTA, Greater Vancouver Area, and Victoria, what did people say? That's not good enough for us because our houses are more than $500,000. We listened. And now we're promising that a re-elected Liberal government will raise the first-time home buyer incentive for those three areas to $789,000. So Greater Toronto Area. So that would include Bradford and Milton and all these places. First-time home buyer, a re-elected Liberal government will help you with 10% of your down payment. Now, if you bring another 10%, that means you have 20. The mortgage insurance is out, so you don't have to pay that, and your mortgage payments come down. That's what matters to people at the door. We will bring in something called the Canada Housing Benefit. People whose rent is increasing, we will help them a little bit, a few hundred dollars a month to help with the rent. Which other party is talking about these issues? So what I'm saying, and people at the door ask me when I'm knocking on doors, that's why I'm running, wearing my running shoes. I just knocked on doors. I knock on doors every day. People ask me, how do you know you will keep these promises? You know what I tell them? 92% of the promises we made, we kept. That's the highest percentage of promises by any government in federal office for the last 40 years. Compare that with previous government. If they kept 60-70%, people will say, wow, 92% under the leadership of Justin Trudeau. So you can count on us to keep our promises. 92% is pretty good. If you got 92% in a test, wouldn't you be happy? That's A plus.
You know what, I really appreciate that you're talking about issues, and Liberal Party always stands for issues and try to resolve and do everything about the issues.
Yeah.
For last few days, I was a bit disappointed in, see, if this, when this was the case on the other side, two of the other party leaders were
dual citizenship,
French citizenship, so they talk so big about it. But now, since Conservative Party leader is Emmanuel Scheer, he himself has got dual nationality and nothing but American nationality.
And he didn't disclose it.
So no, but the Liberal Party is not talking about it.
They're talking about the issues.
No, we're focused. As they focus on us, we're focused on you. That's the difference in the approach. We're not focused on them.
But that is a big.
But we talk about the issues. So, for example, you asked me about what are they going to do on immigration. Maxime Bernier will cut immigration to 100,000 to 150,000. That's disastrous for our economy. You know, 2016 to 2017, 2/3 of our job growth in Canada was because of immigration. 82% of our population growth is due to immigration. We are ahead of our competitors because we are an open immigration country. Maxime Bernier's proposal is a disaster. The weird thing is, Andrew Scheer is not that far behind. He has talked about how some people tell him to increase the numbers, some people tell him to decrease the numbers. I don't know who's telling him to decrease, because if you travel across the country, no employer, no business council, you know, Conference Board of Canada, Century Initiative, the provinces, no one is saying decrease. So I don't know who is telling him to. I actually think if he gets in, he will also cut the numbers, which means less number of people to reunite with their family members, less skilled workers to grow our economy. Jason Kenney came to York Region and Peel Region. I was laughing. He was talking about how they were more compassionate than us. Was it compassionate to keep parents from their children for 7 to 8 years apart? Was it compassionate to keep spouses from their children and their other significant other years apart? Was it compassionate to cut refugee health care? Was it compassionate to introduce two-tier citizenship and have different classes of citizenship? I couldn't believe what he was talking about. They had a horrendous record in office. They had huge backlogs. For some of the refugees, it took 7 years to even get a hearing. You know, we cleaned up their mess. We cleaned up the legacy refugee backlog. You know, these guys talk about the border. They cut $390 million from the CBSA. We're now reinvesting. We cleaned up their mess and we're moving forward. If these guys come in, they will take us back. We don't want that. We want to move forward. Canadians are happy with the economy. We've created over 1 million jobs. Lowest unemployment rate since 1976, the year I was born. Incredible. 92% of our promises kept. That's because we trusted Canadians. You know, Conservatives talk about small business. We're the ones who cut taxes for small business from 11% to 9%.
You can't have it answer my question.
What was your question?
Dual nationality, that's yes. A concern.
Of course it is. I mean, look, there's nothing really to say, because he said everything that needs to be said. When he was attacking Mikhail, John, and all these people, he said, you know, this puts a question mark. I don't have anything against dual citizenship. What I have something against is not disclosing it, even to his closest friends. He didn't tell Jason Kenney. Jason said, I didn't know that. I didn't know he was an American. Second is to attack other people for being dual citizens. It's hypocritical and it is so cynical. And now, look, and you know what's crazy is that to maintain your American citizenship, and from the little knowledge that I have, is you have to pay taxes, you have to sign up for selective military service. He had to take proactive steps.
He said he doesn't know if he signed up.
I don't know what to believe anymore. He said he was an insurance broker. He's not. He thought he graduated from a university in Saskatchewan. He ended up graduating from, the truth is, graduated from Ottawa. He now thinks he's not an American. I don't know what's true anymore.
I must have a short memory.
Anyway.
Thank you very much, and I wish that you can come back again.
I appreciate the opportunity. I will say once again, vote, because it's your voice, but vote, leadership matters. who you vote for, man.
Look at the track record.
Absolutely. Look at the track record. Forget the noise. Forget the cynicism. Forget the lies. Check your facts. Look at the record. The record speaks for itself. You want leadership that is inclusive and recognizes the diversity of Canada. You want leadership that is positive, practicing positive politics and moving us forward. Choose forward. We can't afford to go backwards.
Thank you, Minister Ahmed Hussein, Immigration Minister. It was so good. And I wish you can listen to this couple of times. SDS is a very good program. You can benefit your nieces, nephews, and your family members. Liberal has delivered it. You must vote. You must vote. Thank you very kindly, boss.
Shukriya.
Shukriya.
Thank you.
California shutters, blinds, verticals, roller shades, honeycombs, pleated shades. Ghar ki khoobsurti aur jiddat ke ilawa electricity bill mein waazeh kami. Naye gharon ke liye khaas riayat. Koi bhi return price ko match ya phir beat karenge 100% warranty. 30 saal se California blinds ke business se wabasta. The blinds and shutter outlet.com 416-803-1043.
Adnan Bashir of Cityscape and Buzzmax.ca present Living Legend Ustad Rohat Fateh Ali Khan live in concert. On Friday, October 18th, 2019, at Roy Thompson Hall, Toronto. For tickets and sponsorships, call 416-989-8555 or visit roythompsonhall.com. Another mega event by Digital Media Limited and Hum Television Network.
खरीद फर्नीचर रास्ते से ना लेना सूट डॉलर मार्ट से ना पीना बासी कॉफी अच्छा लगता नहीं ना बनाओ इंटर्न को सीईओ ना खिलाओ फास्ट फूड क्लाइंट को ना लगाओ मस्का बॉस को अच्छा लगता नहीं
हमें मिलता है वही जो हम चाहते यूजिंग प्रिजनल एज पे टर्नर
चिंता होगी तो 100% रिलायबल एनवायरमेंटली रिस्पांसिबल ऑलवेज ट्रस्ट ओरिजिनल एज पे टर्नर
जी सावे खरा वेलकम बैक टू रेडियो साहब आवाज शिव के 12 मिनट और 8 सेकंड हमारी घड़ियों में हो चुके हैं और साहब आज मंडे का दिन है मंडे को हम आपकी मुलाकात करवाते हैं हमारी और आपकी जानी पहचानी शख्सियत जनाब प्रदीप से और प्रदीप जी का फोन नंबर पहले नोट कर लें 416-8945872 इनका फोन नंबर है और प्रदीप जी आते हैं हमारे पास एवरी मंडे को आके नॉर्मली हम बात करते हैं वेरी फाइन प्रिंस पर के हमारी आदतें ऐसी होती हैं कि हमने ले लिया किसी से इंश्योरेंस की पॉलिसी मगर कुछ सालों बाद तो हम भूल जाते हैं पहले तो हमें पता ही नहीं होता हमने लिया क्या है और उसके बाद भूल जाते हैं तो वो हेल्प करने आते हैं हमारे पास जनाब प्रदीप जी और प्रदीप जी आज के टॉपिक है
आज हम टॉपिक जो चूज करा है माजिद भाई हाँ। वो है रिन्यूएबिलिटी एंड कन्वर्टेबिलिटी ऑप्शंस ऑन लाइफ इंश्योरेंस टर्म प्लान्स और उसके पहले कि मैं शुरू करूं मैं सभी लिसनर्स को नमस्कार सत श्री अकाल अस्सलाम वालेकुम एंड वेलकम टू द टॉक शो माजिद भाई वंस अगेन
ओके सो शुरू करते हैं हम पहले तो मैं माजरा चाहता हूं आपसे कि वो मिनिस्टर आ गए थे यहां पर तो आपका आ गए वो
कोई बात नहीं माजिद भाई ये तो कभी कभी ऐसा होता ही होता है
ओके बहुत और थैंक यू सो मच फॉर अंडरस्टैंडिंग ओके तो बताइए हमें इन दो चीजों के बारे में
क्या होता है माजिद भाई कि टर्म प्लान क्या होता है टर्म का मतलब होता है पीरियड एक मियाद या एक ड्यूरेशन तो कई तरह के टर्म प्लान होते हैं 10 साल 15 साल 20 साल 30 साल और टर्म प्लान की खासियत ये होती है कि उनका प्रीमियम अपनी टर्म में तो सेम रहता है जब 10 साल का आपने टर्म लिया तो 10 साल सेम रहेगा पर उसके बाद उसमें एक बड़ा जबरदस्त इजाफा होता है वो जो इजाफा होता है वो परसेंटेजेस में नहीं होता वो कई गुना बढ़ जाता है उसका प्रीमियम कई गुना, सेविंग कुछ होती नहीं। तो टर्म प्लान का जो फायदा है वो तभी तक है जब आपकी टर्म रेन्यू ना हो रही हो, तो यानी कि 10 साल की आपने टर्म ली तो 10 साल तक बहुत कम प्रीमियम रहेगा, सेविंग कुछ नहीं होगी, लेकिन 10 साल के बाद रेट्स में एक्सप्लोजन आएगा, मल्टीपल टाइम्स इजाफा होगा। तो ये होती सिचुएशन, इसको बोलते हैं रेन्यूअल मार्जिन भाई।
सही।
तो अब ये सिचुएशन आती है कि अगर हमने ले ली टर्म, क्योंकि बहुत लोग ले लेते हैं,
सही,
जब ले रहे होते हैं तब उन्हें लगता है कि 10 साल भी बड़ा लंबा पीरियड है, बच्चे मेरे 2 साल के या 4 साल के हैं तो क्या हुआ, 10 साल तो 10 साल है। लेकिन जब 10 साल पूरे होने लगते हैं तब आदमी को बड़ी परेशानी महसूस होती है कि अब मैं क्या करूं। तो उसकी सिचुएशन के लिए फिर हम लोग कैसे उसका हल ढूंढते हैं, उसका हल एक तो ये है कि आप कुछ नहीं करें, जैसा कि हमारे बहुत सारे लोग करते हैं, वह जो चल रहा है वैसे चलने दो। दूसरा ये है कि अब सवाल आता है, फिर हम पूछते हैं उनसे कि भाई तुम्हारी हेल्थ और लाइफस्टाइल या बाकी अंडरराइटिंग जो सिचुएशन है वो कैसी है। तो अगर हेल्थ अच्छी है उनकी माजिद साहब, तब तो एक ऑप्शन ये हो सकता है कि हम उनके प्लान को रिप्लेस करके नई टर्म ले लें उनके लिए, अगर उनकी हेल्थ सही है तो। लेकिन अगर हेल्थ सही नहीं है तो फिर क्या करें,
फिर मेडिकल होगा।
अगर आप दोबारा, हाँ, अगर आप नया प्लान अप्लाई करेंगे एक टर्म घटा के दूसरी, तो आपका मेडिकल दोबारा से होगा मजीद साहब। लेकिन सन लाइफ ने अभी पिछले कुछ साल से एक बहुत शानदार ऑप्शन दिया है, वो ये कि अगर आप 10 साल की टर्म, जो कि सबसे सस्ती टर्म होती है, वो लेते हैं, तो अगले 5 सालों में उसको 20 या 30 साल की टर्म में तब्दील कर सकते हैं बगैर किसी मेडिकल क्वेश्चन के। लेकिन इसमें भी कुछ कंडीशंस अप्लाई होती हैं। तो जिन भाई लोगों के पास 10 या 15 साल की टर्म प्लान सन लाइफ के हैं, अगर वो चाहें तो मुझे कॉल कर सकते हैं 416-894-5872 और उनको मैं उनके लिए ऑप्शंस एक्सप्लेन कर दूंगा।
अच्छा, अब ये इससे पहले कि हम आगे बढ़े, आप ये बताएं मुझे कि कंज्यूमर्स जो है हमारे, वो प्रीमियम में पैसा कैसे सेव कर सकता है,
वो करते पर उसमें ये कन्वर्शन वाली बात है, 10 को 20 साल में कर दिया। अब फॉर एग्जांपल मेरे कुछ क्लाइंट्स हैं माजिद भाई, उन्होंने प्लान लिया 2 साल 3 साल 4 साल, यानी अंडर 5 इयर्स, और उनमें से कईयों को हार्ट प्रॉब्लम हो गई सीरियस, कुछ को कैंसर भी हो गया, कुछ को स्ट्रोक हो गया, है ना। लेकिन चूंकि ये 5 साल का जो पीरियड है उसमें वो अपनी टर्म की लेंथ को बढ़वा सकते हैं 20 या 30 साल, तो ये जानते हुए कि अब मेरी हेल्थ वैसी नहीं रही जैसे पहले थी, बहुत सारे लोगों ने बहुत एडवांटेज लिया।
इंश्योरेंस कंपनी को मालूम है, फिर भी
इंश्योरेंस कंपनी वो सवाल ही नहीं पूछेगी आपसे, क्योंकि आपने विद इन 5 इयर्स आपने अपने 10 साल के प्लान को 20 साल का कर लिया। अब जैसे मेरे क्लाइंट एक थे, बल्कि हैं, जो कि अभी करीब 50 साल के, उन्होंने 3 साल पहले प्लान लिया, एकदम सुपर हेल्थ थी, अब उनको हार्ट अटैक हो गया, मल्टीपल बाईपास हुआ, ऊपर से शुगर डायग्नोज हो गई, उनको आगे मिलेगा नहीं प्लान। तो उन्होंने कहा प्रदीप भाई आपने जो बताया था, लाओ मैं अपने 10 साल के प्लान को 30 साल में कर लूं, ताकि आज मैं 50 साल का हूं, 30 साल का मतलब 80 साल तक चल सकता है मेरा प्लान। एक बार पैसे तो 30 साल वाले प्लान के ज्यादा होंगे थोड़े से, लेकिन वो स्टेबल और नए प्लान का प्रीमियम एकदम स्टैंडर्ड उनको ठीक हो गया कि 30 साल के लिए हो गया उनका प्लान।
साहब फोन नंबर नोट कर लें, 416-894-5872। प्रदीप जी, जिनका ताल्लुक सन लाइफ फाइनेंशियल से है, साहब हमारे सामने बैठे हैं यहाँ पर स्टूडियो में। प्रदीप जी, अब ये बताइए कि पहले, इससे पहले कि मैं आगे बढ़ूं, कन्वर्टेबिलिटी जो है
वो क्या होती है,
वो क्या होती है
कन्वर्टेबिलिटी, क्या होती है माजिद भाई? टर्म प्लान को हम कन्वर्ट कर सकते हैं परमानेंट लाइफ प्लान में। परमानेंट लाइफ प्लान का मतलब जो लाइफ लॉन्ग चले। टर्म प्लान तो क्या होता है, हर टर्म रिन्यूअल पे उसका प्रीमियम जंप करता है और वो टर्म प्लान खत्म हो जाते हैं एक सर्टेन एज पे। जैसे बहुत सारे टर्म प्लान हैं माजिद भाई जो 65 की एज पे खत्म हो रहे हैं, बहुत 70 पे खत्म होते हैं, 75 पे, 80 पे या 85 पे। तो अलग अलग टाइम पे जो टर्म प्लान इशू किए गए हैं अलग अलग टाइप के, उनकी एक डेडलाइन होती है फाइनल, यानी कि वहां पे जाके वो उनका फाइनल मुकाम आ जाता है। तो उनको उनमें भी कुछ ऑप्शंस होते हैं कई प्लान्स में कि हम बगैर किसी मेडिकल के उसको लाइफ लॉन्ग प्लान में चेंज कर लें। तो लाइफ लॉन्ग प्लान में जब चेंज करते हैं तो पैसे तो ज्यादा लगते हैं, लेकिन अगर हम मान ले हमने टर्म प्लान लिया था काफी पहले जब बच्चे छोटे थे, मॉर्गेज ज्यादा थी, हमारी जरूरत भी ज्यादा थी उस टाइम पे और पैसे कम थे, लेकिन अब बच्चे बड़े हो गए, मॉर्गेज पेड अप हो गई, हमारी जरूरत कम हो गई, लेकिन हम चाहते हैं हमारे पास परमानेंट प्लान रहे, तो ये बहुत शानदार ऑप्शन है। हम अपने प्लान को तब्दील कर सकते हैं परमानेंट लाइफ प्लान में जो लाइफ लॉन्ग चलेगा, जिसमें हम चाहे तो सेविंग भी बन सकती है, लेकिन वो गारंटी से हमारी फैमिली को पैसे देके जाएगा। माजिद भाई,
सो कहने का मकसद ये, अगर मैं आपको समझ सकूं, और ये परमानेंट, ये जो कन्वर्टेबिलिटी है, ये सिर्फ अप्लाई करती है जब आप टर्म से परमानेंट में जाए या होल लाइफ में जाए।
बिल्कुल, होल लाइफ का मतलब ये है कि आपकी पूरी जिंदगी चल रहा है, परमानेंट प्लान से भी मतलब ये है कि लाइफ टाइम चलेगा वो प्लान, है ना। तो इसमें आप कोई सा भी प्लान, जैसे दोनों का मतलब एक ही है बेसिकली, होल लाइफ या परमानेंट लाइफ प्लान, पर इसको भी टर्म प्लान में आप तब्दील कर सकते हैं, और इसमें अक्सर करके 5 साल वाली कोई कंडीशन नहीं होती, इसमें 60, 65, 70 डिपेंडिंग ऑन द प्लान आपके पास ऑप्शन फॉर कन्वर्टिंग विदाउट अ सिंगल क्वेश्चन बीइंग आस्क्ड होता है।
416-894-5872 जनाब प्रदीप जी का फोन नंबर है। अब सवाल ये पैदा होता है कि जब आपके पास टर्म प्लान है, आपके पास कन्वर्टेबिलिटी भी है, क्या आपने पूरा का पूरा प्लान जो है उसको कन्वर्ट करना है या पार्ट ऑफ द प्लान?
आपने बिल्कुल सही बात कही, आपके पास प्लान भी है, आपकी आपकी ख्वाहिश भी है, लेकिन बजट नहीं है पूरा प्लान कन्वर्ट करने का, है ना। तो माजिद भाई, यह जरूरत नहीं है, तो आप ये कर सकते हैं कि मेरा टर्म प्लान था 5 लाख का, अब मेरे बच्चे बड़े हो गए, मॉर्गेज पेड अप हो गई, मेरी इनकम भी थोड़ी सी कम हो गई, जरूरत भी कम हो गई इंश्योरेंस की, अब मैं ऐसा करता हूँ कि 1 लाख के प्लान को तब्दील कर लूँ, फॉर एग्जांपल पार्ट कन्वर्शन कर लूँ, बाकी प्लान को मैं चाहूँ तो वैसे ही चलने दूँ या चाहूँ तो छोड़ दूँ, दोनों ही काम आप कर सकते हैं। तो आप प्लान को पार्टली कन्वर्ट भी कर सकते हैं माजिद भाई। पार्ट कन्वर्शन का मतलब है कि मेरे पास बड़ा प्लान है टर्म का, लेकिन मैं पूरे को नहीं करना चाहता, मैं उसके एक हिस्से को करके बाकी को जैसे चाहूं
वो
टैकल
वो चल रहा है, बस पुराना चल रहा है, थोड़ा सा चलता ही
चलता रहेगा, या चाहूं तो छोड़ दूं। जैसे बहुत सारे लोग हैं बहुत कॉम्प्लेक्स ट्रांजैक्शन भी करते हैं, 5 लाख का प्लान था, 1 लाख को चेंज कर लिया, 1.5 लाख को पुराने स्टाइल से चलने दिया और 2.5 लाख को ड्रॉप कर दिया। तो ये एक जो एक्सपीरियंस्ड एडवाइजर है, जिसके पास नॉलेज है, आपके लिए बहुत सारे टेलर मेड ऑप्शंस तैयार कर सकता है। जैसे कि एक दर्जी आपकी नाप के हिसाब से आपके लिए कपड़े सिलता है या सूट बनाता है, वैसे ही एक तजर्बेकार क्वालिफाइड एजुकेटेड एडवाइजर जो आपकी हेल्प करना चाहता है, आपकी बजट और आपकी रिक्वायरमेंट के हिसाब से आपके लिए कई तरह के ऑप्शंस तैयार कर सकता है, जो स्टैंडर्ड ऑप्शन नहीं होते लेकिन वो जो है आपके लिए बनाए जा सकते हैं।
416-894-5872 जनाब प्रदीप जी का फोन नंबर है। सन लाइफ फाइनेंशियल के साथ सब ओवर 20 इयर्स ही इज वर्किंग विद द ओनली वन कंपनी। कोई भी इंश्योरेंस का सवाल हो आपका, आपकी इंश्योरेंस की पॉलिसी को रिव्यू करना हो, एक दफा कॉल कीजिए जनाब प्रदीप जी को 416-894-5872। आखिर में क्या कहना चाहेंगे?
आखिर में ये कहना चाहूंगा मैं माजिद भाई कि सन लाइफ ने एक अभी अभी ऑप्शन दिया है जो कि बहुत ही शानदार ऑप्शन है, जिसको कि इस समय टाइम कम है, मैं एक्सप्लेन नहीं कर सकता इस पे क्योंकि डिटेल में बताना पड़ेगा, लेकिन किसी भी लिसनर के पास अगर सन लाइफ का टर्म प्लान है, चाहे उन्होंने मुझसे लिया हो या किसी और एडवाइजर से लिया हो, और उसका वो कुछ फायदा उठाना चाहते हैं जो सन लाइफ ने एक बेहतरीन ऑप्शन दिया है, लेकिन वो लिमिटेड टाइम के लिए दिया है सन लाइफ ने ऑप्शन, ओनली ड्यूरिंग द फॉल सीजन ऑफ दिस ईयर पहली बार दिया है, तो आप मुझे कॉल करें 416-894-5872 5872 ताकि मैं आपके साथ एक्सप्लोर कर सकूं कि उस ऑप्शन का आप फायदा ले सकते हैं कि नहीं ले सकते, या ले सकते हैं तो किस तरह से ले सकते हैं। आपकी हेल्थ कैसी भी हो, आपके पास सन लाइफ का टर्म प्लान अगर है, चाहे आपने मुझसे लिया है या किसी और से लिया है, प्लीज गिव मी अ कॉल एट 416-894-5872 बिकॉज दिस इज अ वंस इन अ लाइफ टाइम काइंड ऑफ एन अपॉर्चुनिटी।
देयर इज नो चार्ज एट ऑल।
अगर आपको आप फायदा उठा सकते हैं जब हम लोग देखेंगे तो आप आपका दिल चाहे तो आप उठाएं, आपका नहीं दिल चाहता तो कुछ नहीं, लेकिन कोई कॉस्ट नहीं, कोई ऑब्लिगेशन आपके ऊपर नहीं है। नहीं, चाय आप पिला दें या मेरे साथ आके चाय पी जाएं। चाय पीना पिलाना तो एक अपनी तहजीब का हिस्सा है माजिद भाई, एक क्लोजनेस पैदा होती है
इंशाल्लाह। जी जी, 416-894-5872 जनाब प्रदीप जी का फोन नंबर है। प्रदीप जी थैंक यू सो मच सर।
तो फिर अगले मंडे को फिर मुलाकात होती है माजिद भाई, और अगर आपके पास आज टाइम हो तो फिर एक गाना भी सुनवा दें
इंशाल्लाह। इंशाल्लाह, बहुत बहुत शुक्रिया आपका, बहुत बहुत शुक्रिया आपका प्रदीप जी। एंड प्रदीप जी की फरमाइश पर एक बहुत ही खूबसूरत गीत हमराज से हमने लिया है, समाप्त फरमाइए महिंद्र रवि साहिब की आवाज।
थैंक यू वेरी मच मॉल।
थैंक यू सर।
नीले गगन के तले धरती का प्यार पले, नीले गगन के तले धरती का प्यार पले, ऐसे ही जग में आती है सुबह, ऐसे ही शाम ढले, नीले गगन के तले धरती का प्यार पले।
सलाम, बहुत ही खूबसूरत गीत एंड इसके साथ ही बस वक्त आया आपसे यहाँ चाहने का। बहुत बहुत शुक्रिया आप लोगों के प्रोग्राम को सुनने का, पसंद करने का और हमारा साथ देने का। जिन लोगों के कॉल्स ना ले सके उनसे माजरत खां है, इज ऑलवेज टुमारो। चलते चलते गुजारिश है, खेलते जाते हमेशा करता रहूंगा कि अपनी दुआओं में हमेशा हमें याद रखा करें। हम आपके लिए दुआ होंगे, आप हमें अपनी दुआओं में याद रखें। खासतौर से हमारे दोस्त हमारे भाई मुजफ्फर अली को अपनी दुआओं में जरूर याद रखें, उनके साथ वो तमाम लोग जो अपना सफर मुकम्मल करके इस दुनिया से रुखसत हो चुके हैं। अल्लाह सुब्हान व तआला उनके गुनाहों को बख्श दे, उनके दर्जात को बुलंद करे, उन्हें जल्द फिरदौस में अदा फरमाए। आमीन सुम्मा आमीन। हमें टीवी पे वॉच करने वाले, हमें फेसबुक पे वॉच करने वाले, हमें हमारी ऐप पे सुनने वाले, रेडियो एंड टीवी ऑल टुगेदर, अल्लाह हाफिज।
Toronto now concludes a full day of broadcasting activities. WTOR is owned and operated by Biraj Broadcasting Corporation and operates on an assigned frequency of 770 kHz as authorized by the Federal Communications Commission, Washington, D.C. Do join us again in the morning hours when we resume with the sounds of our world in words and in music.
To listen to the hottest sounds, it's the hottest mixtape in the world, and you've got it.
This station is now the ultimate power in the universe.
The station with the
best music.
Best music.
I love the music.
I love radio, music, and more.
आप सुन रहे हैं रेडियो साज आवाज ब्रॉडकास्टिंग सर्विस 24/7 हमारे रेडियो और टीवी की सर्विस के लिए विजिट कीजिए eawaz.com या फिर आज ही eawaz ऑफिशियल ऐप अपने स्मार्टफोन में डाउनलोड कीजिए लोकल लाइन पर रेडियो सर्विस के लिए डायल कीजिए 6475571017 eawaz टीवी को आप तमाम IPTV बॉक्सेस पर देख सकते हैं इसके अलावा आज ही रोकू ऐप अपने स्मार्ट टीवी में डाउनलोड कीजिए बिल्कुल फ्री हमारे साथ शामिल रहने के लिए आपका बहुत बहुत शुक्रिया आज भी हम खूबसूरत दिलकश मजाया मालूमती और मजहबी प्रोग्राम लेकर आपकी खिदमत में हाजिर हैं। एडवर्टाइजमेंट या फीडबैक के लिए आप हमें कॉल कर सकते हैं 6478986245। प्रोग्राम का आगाज करते हैं हमेशा की तरह BBC न्यूज से सेरविन के साथ
7 अक्टूबर BBC के प्रोग्राम सरबीन के साथ मैं हूं नादिया सुलेमान फाइनेंशियल एक्शन इलेक्शन टास्क फोर्स की ذیلی رپورٹ جاری کیا پاکستان گرے لسٹ سے باہر نکل سکے گا وزیر خارجہ شاہ محمود قریشی بولے
پاکستان نے بے پناہ پیشکش کی ہے پاکستان انشاءاللہ جب اپنا موقع پیش کرے گا تو ہم لوگوں کو مطمئن کرنے میں کامیاب ہوں گے انشاءاللہ
پاکستان کے قدامت پسند علاقے میں پہلی مرتبہ خواتین صحافیوں نے اپنا ویب چینل کیسے شروع کیا
ہم نے خود اپنا چینل بنایا لیڈی ٹی وی اس میں ہم نے ایڈیٹنگ بھی سیکھا اس میں ہم نے کیمرا ورک بھی سیکھا اس میں ہم نے اسکرپٹ رائٹنگ بھی سیکھی اس میں ہم نے ایز اے رپورٹر بھی کام کیا
تفصیلاً یہ موضوعات عالمی خبروں کے بعد خبریں سنیے نازش سفر سے فائنینشیل ایکشن ٹاسک فورس کی ذیلی تنظیم ایشیا پیسیفک گروپ نے ایک رپورٹ میں کہا ہے کہ پاکستان نے اکتوبر 2018 تک منی لانڈرنگ اور دہشت گردی کی مالی معاونت روکنے کے لیے 40 میں سے صرف ایک تجویز پر مکمل عمل درآمد کیا پاکستان کے وزیر خارجہ شاہ محمود قریشی نے بی بی سی سے بات کرتے ہوئے کہا ہے کہ آئندہ اجلاس میں پاکستان اپنا موقف پیش کر کے ایف اے ٹی ایف کو مطمئن کرنے میں کامیاب ہوگا پاکستان کے زیر انتظام کشمیر میں لائن آف کنٹرول چکوٹھی سے 6 کلومیٹر دور جسکول کے مقام پر آزادی مارچ کے شرکا کا دھرنا جاری ہے 5,000 شرکا آج چوتھے روز بھی مارچ میں شریک ہیں شام میں دولت اسلامیہ کے خلاف لڑنے والی کردش ملیشیا کا کہنا ہے کہ امریکہ نے شمال مشرقی شام میں رات بھر میں اپنی فوجیں واپس بلا لی ہیں جس کے بعد ترکی کے بھرپور حملے کا راستہ ہموار ہو گیا ہے اس سے قبل وائٹ ہاؤس نے ایک بیان میں کہا تھا کہ ترکی شام کے شمال مشرقی علاقوں میں عسکری کارروائی کرتا ہے تو امریکہ اس میں رکاوٹ نہیں بنے گا عراق میں عسکری حکام نے تسلیم کیا ہے کہ دارالحکومت بغداد میں مظاہرین کے خلاف غیر ضروری طور پر طاقت کا استعمال کیا گیا جبکہ حکومت نے اب مظاہرے کے مقام سے فوج واپس بلانے کا اعلان کیا ہے تازہ ترین جھڑپوں میں رات بھر میں 13 افراد ہلاک ہوئے اس سال طب کا نوبل انعام 2 امریکی اور 1 برطانوی ڈاکٹر نے مشترکہ طور پر حاصل کیا ہے ان ڈاکٹرز نے دریافت کیا کہ کس طرح ہمارا جسم آکسیجن کے بڑھتے اور گھٹتے لیول کو محسوس کرتا ہے اور اس سے نمٹتا ہے ولیم کیلن، گریگ سیمنزا اور پیٹر ریڈکلف کے لیے تحقیق ہارٹ فیلئر، انیمیا اور کینسر کے علاج کے لیے نئے رستے کھولے گی لاہور میں کھیلے جا رہے دوسرے ٹی ٹوینٹی میچ میں سری لنکا ٹاس جیت کر پہلے بیٹنگ کے لیے وکٹ پر موجود ہے اب سے کچھ دیر پہلے تک سری لنکا نے 166 رنز بنائے اور اس کے 6 کھلاڑی آؤٹ ہوئے یہ بی بی سی اردو سروس ہے خبریں پیش کر رہی تھی نازش سفر حالات حاضرہ کا پروگرام سیربین اب بی بی سی اردو سروس سے سن رہے ہیں طالبان کے خلاف افغان جنگ کو 18 سال مکمل ہونے پر سیو دی چلڈرن نامی تنظیم کی جانب سے جانی ہونے والی رپورٹ کے مطابق افغانستان میں مختلف نوعیت کے دھماکوں سے متاثر ہونے والوں میں 84% تعداد بچوں کی ہے جنگ زدہ علاقوں میں بڑے ہونے والے بچوں کی زندگی کیسے متاثر ہوتی ہے پروگرام میں آگے چل کر سنیے گا لیکن پہلے سیربین کا بڑا موضوع فائنینشیل ٹاسک فورس کی ذیلی تنظیم ایشیا پیسیفک گروپ کی جانب سے رپورٹ جاری کی گئی ہے جس میں پاکستان کی منی لانڈرنگ اور دہشت گردی کی مالی معاونت کی روک تھام کے لیے کیے گئے اقدامات کا جائزہ لیا گیا ہے رپورٹ کے مطابق پاکستان نے امداد منی لانڈرنگ اور دہشت گردی کی مالی معاونت روکنے کے لیے 40 میں سے صرف ایک تجویز پر اکتوبر 2018 تک مکمل عمل درآمد کیا جبکہ 4 پر سرے سے کوئی کام نہیں ہوا اسلام آباد سے رپورٹ کر رہی ہیں فرحت جاوید
یہ رپورٹ اکتوبر 2018 تک کی کارکردگی کی بنیاد پر تیار کی گئی ہے رپورٹ کے مطابق 9 ایسی تجاویز ہیں جن پر پاکستان نے مؤثر پیمانے پر عمل درآمد کیا ہے تاہم 26 تجاویز ایسی ہیں جن پر جزوی طور پر کام کیا گیا اور صرف ایک ایسا شعبہ ہے جس میں پاکستان نے اہداف کو حاصل کیا یہ مالیاتی اداروں کے معلومات خفیہ رکھنے سے متعلق قوانین کے بارے میں ہے پاکستان میں ماہرین کی جانب سے اس معاملے پر مختلف قسم کی رائے کا اظہار کیا گیا ہے تاہم وہ اس بات پر متفق نظر آتے ہیں کہ پاکستان نے گزشتہ ایک سال کے دوران انسداد منی لانڈرنگ اور دہشت گردی کی مالی معاونت روکنے کے لیے خاصا کام کیا ہے بی بی سی سے بات کرتے ہوئے اقتصادی امور کے ماہر سہیل احمد کہتے ہیں کہ آئندہ ہونے والے ایف اے ٹی ایف کے اجلاس سے مثبت امید رکھی جا سکتی ہے کہ پاکستان بلیک لسٹ نہیں ہوگا
ہماری یہی توقعات ہیں ہمارا एस्टिमेट है कि पाकिस्तान को फिलहाल ग्रे लिस्ट में ही कुछ अर्से तक मजीद रखा जाएगा।
बैन अल-अक़वामी कानून के माहिर अहमद बिलाल सूफी कहते हैं कि पाकिस्तान के पास ये एक अच्छा मौका है कि वो खुद को एक बेहतर और जिम्मेदार रियासत साबित करे।
ये कहा गया है इस इवेल्युएशन रिपोर्ट में कि पाकिस्तान लार्जली कंप्लायंट है, कुछ जो हेड्स हैं उनके बारे में नॉन कंप्लायंस है, बहुत महदूद हैं, 5-6 हैं, बाकी 26 हेड्स के बारे में पाकिस्तान लार्जली कंप्लायंट है। और जो असेसमेंट है वो यही है कि पाकिस्तान की हुकूमत, पाकिस्तान के इदारे, पाकिस्तान की सूबाई हुकूमतें काफी कोशिश कर रही हैं फाइनेंशियल एक्शन टास्क फोर्स की सारी रिकमेंडेशंस को इम्प्लीमेंट करने के लिए।
माहिरीन के मुताबिक मुल्क में इंसदाद मनी लॉन्ड्रिंग और दहशतगर्दी की माली मुआफनत रोकने के लिए कानून साजी हो चुकी है, जो कि एक अहम तरीन कदम है और ये भी साबित करता है कि रियासत इस मामले के हल के लिए संजीदा है। फरहत जावेद, BBC न्यूज, इस्लामाबाद।
फाइनेंशियल एक्शन टास्क फोर्स की पाकिस्तान से मुतालिक हालिया रिपोर्ट पर बात करने के लिए मैंने राबिता किया पाकिस्तान के वजीर खारजा शाह महमूद कुरैशी से और उनसे पूछा कि बजाहिर ये रिपोर्ट पाकिस्तान के हक में नजर नहीं आ रही, पाकिस्तान की जानिब से कहां कसर रह गई।
मैं समझता हूँ कि FATF की रिपोर्ट अपने आप इस नतीजे पे कैसे पहुँचते हैं। मैं तो समझता हूँ कि पाकिस्तान ने बेपनाह पेशरफ की है और पाकिस्तान इंशाल्लाह जब अपना मौके पेश करेगा तो हम लोगों को मुतमईन करने में कामयाब होंगे इंशाल्लाह।
आप समझते हैं कि इस मामले में फिर पाकिस्तान के लिए किसी खुशखबरी के इम्कान हैं?
देखिए, पाकिस्तान की हिंदुस्तान तो बादशाह से मुखालफत कर रहा है, ये तो किसी से ढकी छुपी बात है नहीं, वो तो पाकिस्तान को ब्लैक लिस्ट में धकेलना चाहता है। लेकिन दुनिया जानती है और अभी जो जो एशिया पैसिफिक ग्रुप है उस पर जो डिस्कशन हुई थी बैंकॉक में, उन्होंने इस चीज को पूरा जायजा लिया है और मैं समझता हूँ कि वो उनमें खासा ऐलान है कि पाकिस्तान ने खासी प्रोग्रेस की है।
जो अभी अमेरिका का दौरा था, क्या अमेरिकी सदर से मुलाकात के दौरान या इस दौरे के दौरान FATF का मामला भी जेरे बहस आया?
जी, हमारा रुख नजर के सामने है और हम उम्मीद करते हैं कि वो पाकिस्तान के नजर को समझ के पाकिस्तान के साथ तालमेल फरमाएंगे।
इस तरह की खबरें भी हैं कि FATF के मामले में अमेरिका ने पाकिस्तान को तावुन की यकीन दहानी करवाई है।
देखिए, मैं तो अर्ज कर रहा हूँ ना, जो हमने प्रोग्रेस की है उस प्रोग्रेस को सामने अगर हम रखें और जो इकदाम ने उठाए हैं उससे अमरीका को भी जाहिर है और उन्हें मैं समझता हूँ पाकिस्तान की मदद मामले करनी चाहिए।
जो रिपोर्ट है इसमें कहा गया है कि 26 तजावीज ऐसी हैं जिन पर जुज़वी तौर पर अमल किया गया।
ये मैं डिटेल्स में इस पर जाना मुनासिब नहीं समझूंगा।
जी जी,
जो मैंने कहना था मैंने अपनी शरबत में पेश कर दिया है।
पाकिस्तान के वजीर खारजा शाह महमूद कुरैशी। उधर FATF की ज़िली तंजीम APG की पाकिस्तान से मुतालिक हालिया रिपोर्ट सामने आने के बाद इंडियन मीडिया का दावा है कि पाकिस्तान को ब्लैक लिस्ट किया जा सकता है और पाबंदियों का सामना हो सकता है। अफगानिस्तान में अमेरिका की ज़ेर क़ैदत फौजी इत्तेहाद और तालिबान के दरमियान जारी तनाज़े के 18 साल मुकम्मल होने पर बच्चों के हकूक की आलमी तंजीम सेव द चिल्ड्रन का कहना है कि जंग ज़दा ममालिक में अफगानिस्तान का शुमार बच्चों के लिए सबसे ज्यादा खतरनाक मुल्क में होता है, क्योंकि वहां पर मौजूद तकरीबन 2 करोड़ बच्चे मौत व हयात की कश्मकश में जिंदगी बसर कर रहे हैं। BBC के नामा निगारों के मरासलों का खुलासा सुनिए अयाज असलम से।
अमेरिका में 9/11 के बाद अफगानिस्तान में मौजूद नेटो फोर्सेस और तालिबान के दरमियान जारी जंग में सबसे ज्यादा बच्चे मुतासर हुए हैं। अफगानिस्तान में बच्चों के हकूक के हवाले से काम करने वाली आलमी तंजीम सेव द चिल्ड्रन का अपने रिपोर्ट में कहना है कि अफगानिस्तान में मौजूद हर बच्चा सिर्फ इतना जानता है कि वो एक ऐसे मुल्क में जिंदगी गुजार रहा है जो पिछले 18 साल से हालत जंग में है और वहाँ किसी भी वक्त धमाका हो सकता है। रिपोर्ट के मुताबिक मुख्तलिफ वाकयात में धमाकों का शिकार होने वाले 84% बच्चों की उम्रें 18 साल से कम है। तंजीम की अफगानिस्तान की डिप्टी कंट्री डायरेक्टर जस्मिन जहरोमी ने इस रिपोर्ट के बारे में BBC से गुफ्तगू करते हुए कहा कि बच्चों की हलाकत या जख्मी होने की वजह सिर्फ ये है कि वो बदकिस्मती से गलत वक्त में गलत जगह पर मौजूद हैं।
2015 से 2018 के दरमियान 12,500 से ज्यादा बच्चे मारे गए। गुज़श्ता साल इस जंग के दौरान सबसे ज्यादा बच्चों की हलाकतें देखने
دیکھنے میں آئیں جو 900 سے زائد تھی. درحقیقت ان پر تشدد کاروائیوں میں بدقسمتی سے خطرناک حد تک اضافہ ہوتا جا رہا ہے.
سیو دی چلڈرن کی جانب سے جاری کردہ رپورٹ میں مزید بتایا گیا ہے کہ جنگ زدہ افغانستان میں بسنے والے 83 لاکھ بچوں کو فوری انسانی امداد کی ضرورت ہے, جن میں سے 6 لاکھ شدید غذائی قلت کا شکار ہیں. رپورٹ کے مطابق 2014 سے 2018 کے درمیان 8000 سے زیادہ عام شہری دھماکہ خیز مواد یا بارودی سرنگوں کا نشانہ بنے, جبکہ صرف 2019 کے پہلے 9 ماہ میں 280,000 افراد گھروں سے بھاگے, جن میں سے نصف سے زیادہ بچے ہیں. جیسمین جہرومی کا کہنا ہے کہ افغانستان میں 37 لاکھ بچے ایسے ہیں جو سکولوں سے باہر ہیں اور ان میں 60% لڑکیاں ہیں.
ہم نے ایسے واقعات دیکھے ہیں جہاں سکولوں اور ہسپتالوں کو نشانہ بنایا گیا ہے, جبکہ گزشتہ سال ہم نے دیکھا کہ پرتشدد کاروائیوں کی وجہ سے 700 سکولوں کو بند کرنا پڑا. 2 ماہ قبل سیو دی چلڈرن کے زیر انتظام کلاس رومز کو راکٹوں سے نشانہ بنایا گیا, ہمارے طبی عملے کو ہراساں کیا گیا اور کلینکس بند کر دیے گئے. لہٰذا اگر ہم افغانستان کی بات کریں تو آپ کو اپنی زندگی کا خطرہ مول لینے کے لیے زیادہ لمبا سفر کرنے کی ضرورت نہیں ہے.
سیو دی چلڈرن کے افغانستان میں کنٹری ڈائریکٹر اونو وین منین کا کہنا ہے کہ حالیہ مہینوں میں افغانستان میں تشدد کے واقعات میں مسلسل اضافہ ہوا ہے.
وہ بچے یا نوجوان جو جنگ سے متاثر علاقوں میں پیدا ہوتے ہیں اور پیدائش سے بلوغت کی عمر پہنچنے تک اپنے ارد گرد جنگ کی تباہ کاریاں ہلاکتیں دیکھتے ہیں, ان کی ذہنی صحت پر اس کے کیا اثرات ہوتے ہیں؟ یہی سوال میں نے ڈاکٹر آشا بیدار سے کیا جو ماہر نفسیات ہیں اور ٹراما یا صدمے کا شکار بچوں اور نوجوانوں کی بحالی پر 20 سال سے کام کر رہی ہیں.
جہاں پہ ہم ان بچوں کی بات کر رہے ہیں, جہاں تک کوئی بھی ان کی زندگی میں چیز جو ہے وہ اسے کسی سرٹنٹی نہیں ہے, اس میں وہ یقین سے یہ نہیں کہہ سکتے کہ ہمارے جو امی ابو ہیں دن میں شام میں جا رہے ہیں, کب آئیں گے, کیا ہوگا, لینڈ مائنز ہیں, اور ان کی جو زندگیاں جس ڈر اور خوف کے ماحول میں بچے پل رہے ہیں اس کا بہت گہرا ذہنی اس پہ اثر پڑ سکتا ہے.
تو ایسے نوجوان جو کہ عمر بھر جو صرف تباہ کاریاں دیکھتے رہے, ہلاکتیں دیکھتے رہے, سماجی طور پر ان کو کن مشکلات کا سامنا کرنا پڑتا ہے؟ جیسے کہ آپ نے بھی کہا کہ ان کے لیے نارمل لائف کا کوئی تصور نہیں ہے.
دیکھیں, تو بچے بہت ہمیں ان کو کہتے ہیں سائیکالوجی کا لفظ ہے انگلش کا ریزیلینس, یعنی کہ وہ بہت اسٹرانگ ہوتے ہیں اموشنلی, تو جب کوئی مشکل حالات آتے ہیں تو وہ اسے باؤنس بیک بھی کر جاتے ہیں, یعنی کہ وہ ظاہر ان کے اثرات ہوتے ہیں لیکن وہ پھر نارمل زندگی کی طرف, ان کے اندر سے ایک ضرورت ہوتی ہے, ایک انرجی ہوتی ہے, ایک قوت ہوتی ہے ایسی. لیکن جب ٹراما ہوتا ہے, جیسے ہم عام زبان میں صدمہ کہتے ہیں, اور وہ ان کی جو کوپنگ ہوتی ہیں یا جو ان کی نمٹنے کی جو ٹیکنیکس ہوتی ہیں بچوں کے اندر, ہماری ایک نیچرل قسم کی قدرتی طور پر جو ٹیکنیکس ہوتی ہیں, اس سے بہت زیادہ اگر وہ ٹراما یا سٹریس یا صدمہ اگر وہ اس کا تجربہ بچوں کو ہوتا ہے تو وہ ان کی وہ ٹیکنیکس بھی کام کبھی کبھی نہیں کرتی ہیں, تو پھر بچوں میں جو ہے چھوٹے بچوں میں بھی ڈپریشن اور یا انگزائٹی, گھبراہٹ, ہم اکثر یہ سمجھتے ہیں کہ یہ ساری جو بیماریاں کہہ لیں یا کیفیات کر لیں وہ صرف بڑوں میں ہوتی ہیں, یہ چھوٹے چھوٹے بچوں میں بھی ہوتی ہیں.
ان کو کس طرح سے پھر ایک فعال شہری بنایا جا سکتا ہے, کیونکہ انہوں نے دیکھا نہیں ہے اپنے ارد گرد کسی بھی طرح سے سوسائٹی کو گرو کرتے ہوئے؟
اسکول میں یا گھروں میں یا جو وہاں پہ کچھ سیف اسپیسز اگر ہیں, کیونکہ چلڈرن وغیرہ یا اس طرح کے جو ادارے ہیں وہ وہاں پہ کام بھی کرتے رہے ہیں اس طرح کے سیف اسپیسز کریٹ کرنے کے لیے, وہاں پہ بچوں کے ساتھ ایکٹیویٹیز میں کام کرنا, اس سے ان کا ذہن جو ہے کھلتا ہے اور ان کی سوچنے کی جو صلاحیت ہے اور چیزوں کو محسوس کرنے کی جو صلاحیت ہے اس کو ہم بہت حد تک بہتر کر سکتے ہیں, اور یہ بہت ضروری بھی ہے. اگر ہم ان بچوں کو چھوڑ دیں گے تو پھر یہ پوری جنریشن آگے جا کے کیا بنے گی, یہ زیادہ خوف میرے خیال میں بات ہے, کیونکہ یہ ایک خوفناک قسم کا سیناریو ہے ان کے اندر کے صدمے کو نکالنے کا, خاص طور پہ اس کا جو ہے بچوں کے رویوں پہ اثر پڑے گا.
ماہر نفسیات ڈاکٹر آشا بیدار. یہاں سیربین اپنے نصف کو پہنچا, ایک وقفے کے بعد کھیلوں کی خبریں اور پھر پروگرام میں دیگر موضوعات پر بات کریں گے. خبروں
کے ساتھ میں ہوں ناوش فیض. پاکستان اور سری لنکا کے درمیان جاری تیسرے ٹی ٹوئنٹی میچ میں سری لنکا نے پاکستان کو جیت کے لیے 183 رنز کا ہدف دیا ہے. ہفتے کو کھیلے گئے پہلے میچ میں سری لنکا نے پاکستان کو 64 رنز سے شکست دے دی تھی. اس کے بعد مہمان ٹیم کو 3 میچز کی سیریز میں 1-0 کی برتری حاصل ہو گئی ہے. دونوں ٹیموں کے درمیان سیریز کا تیسرا اور آخری ٹی ٹوئنٹی میچ 9 اکتوبر کو قذافی اسٹیڈیم لاہور میں کھیلا جائے گا. اس سے قبل 3 میچوں پر مشتمل ون ڈے سیریز پاکستان نے 2-0 سے جیتی تھی, تاہم پہلا میچ بارش کے باعث منسوخ کر دیا گیا تھا. آسٹریلیا اور سری لنکا کی ویمن کرکٹ ٹیمیں دوسرے ون ڈے میچ میں برسبین میں مد مقابل ہیں. اس سے قبل پہلا ون ڈے میچ آسٹریلیا کی ٹیم نے 157 رن سے جیت لیا تھا. ٹی ٹوئنٹی سیریز بھی آسٹریلیا نے 3-0 سے اپنے نام کی تھی. فٹ بال کے ایونٹ ویمن انٹرنیشنل فرینڈلیز میں کل 3 میچز کھیلے جائیں گے, جس میں پرتگال کا مقابلہ انگلینڈ, پولینڈ ویمن کا مقابلہ برازیل اور چلی یوروگوئے ویمن کے مد مقابل آئے گا. انگلش پریمیئر لیگ میں مینچسٹر سٹی کو وولورہمپٹن وانڈررز کے ہاتھوں شکست کے بعد پوائنٹس ٹیبل پر ٹاپ پوزیشن حاصل کرنے کے لیے مزید 8 پوائنٹس درکار ہیں. اس وقت انگلش پریمیئر لیگ کے ٹیبل پر لیورپول 24 پوائنٹس کے ساتھ پہلے نمبر پر موجود ہے, جبکہ مینچسٹر سٹی 16 پوائنٹس کے ساتھ دوسرے نمبر پر موجود ہے. برطانیہ کے نمبر 3 ٹینس کھلاڑی کیمرون نوری شنگھائی ماسٹرز کے دوسرے راؤنڈ میں پہنچ گئے ہیں. انہوں نے گیلی سیمنز کو 2 سٹریٹ سیٹ سے شکست دی. اسی ایونٹ کے ایک اور میچ میں اینڈی مرے نے خوان اینس لانڈیرو کو 1 کے مقابلے میں 2 سٹریٹ سیٹ سے شکست دی. رگبی ورلڈ کپ میں اب تک کھیلے گئے میچز کے بعد جاپان, دفاعی چیمپئن نیوزی لینڈ, آسٹریلیا اور انگلینڈ کی ٹیمیں اپنے پولز میں ٹاپ پوزیشن پر پہنچ گئی ہیں. جاپان کی ٹیم پول اے میں 14 پوائنٹس کے ساتھ, دفاعی چیمپئن نیوزی لینڈ پول بی میں 14 پوائنٹس کے ساتھ, انگلینڈ کی ٹیم پول سی میں 15 پوائنٹس کے ساتھ ٹاپ پوزیشن پر موجود ہے.
کھیلوں کی خبریں آپ نے سنی نازش فیض سے. پاکستان اور سری لنکا کے درمیان دوسرا ٹی ٹوئنٹی میچ لاہور کے قذافی اسٹیڈیم میں جاری ہے, جہاں پہلی اننگز کے اختتام پر سری لنکا نے مقررہ 20 اوورز میں 6 وکٹوں کے نقصان پر 182 رنز بنائے ہیں. کرکٹ میچ پر بات کرنے کے لیے اس وقت ہمارے ساتھ فون لائن پر براہ راست موجود ہیں تجزیہ کار سویرا پاشا. سویرا, سب سے پہلے تو یہ کہیے گا, میں ٹارگیٹ کے اوپر آؤں گی اور 183 کے ٹارگیٹ پر آپ سے ضرور بات کروں گی, لیکن پہلے بالنگ اور فیلڈنگ پر بتائیں کہ آپ کے خیال میں پاکستان نے کیسی فیلڈنگ کی یا کیسی مس فیلڈنگ کی؟
پاکستان نے جب فیلڈنگ شروع کی اس وقت تو بہت ہی بری فیلڈنگ کی, مگر اس کے بعد انہوں نے واپس کیچ اپ کیا. ہم نے انیشیلی 3 رن آؤٹ مس کیے, مگر اس کے بعد جو ہے بہتری تھوڑی سی ہونا شروع ہوئی. میرے خیال سے سرفراز سے سب کو ڈانٹ پڑی اور پھر کچھ فیلڈنگ بہتر ہو گئی, مگر بولنگ ابھی بھی سوالیہ نشان ہے. شاداب جو کہ ہماری ٹیم کے لیے بہت امپورٹنٹ ہیں, وہ اس وقت بھی ان کی بولنگ سے جو ہے بہت رنز لیک ہو رہے ہیں اور شاداب کو آؤٹ ہونا پڑے گا.
اچھا, 183 رنز کا ٹارگیٹ ملا ہے پاکستان کو, جو پاکستان کا بیٹنگ لائن اپ ہے اور جو پچ کی کنڈیشنز ہیں, آسان ٹارگیٹ ہے پاکستان کے لیے؟
دیکھیں, اگر میں گدافی اسٹیڈیم کی بات کرتی ہوں تو ٹی ٹوینٹی انٹرنیشنل میں جو فرسٹ اننگ کا پار سکور ہے وہ 178 ہے, یعنی اس رن کنٹین میں جو ہے وہ 183 کا ٹارگیٹ دیا, یعنی وہ پار سکور تو کراس کر گئے ہیں. اب اگر آپ آن پیپر دیکھتے ہیں تو ہمارا ٹاپ آرڈر بہت اسٹرانگ لگتا ہے, مگر پھر بات یہی آتی ہے کہ وہ ٹاپ آرڈر کلک کرے گا کہ نہیں کرے گا. فخر کیونکہ واپس آئے ہیں, فخر کی آج بہت امپورٹنس ہوگی, کیونکہ اگر میں ون ڈے کی بات کرتی ہوں تو بیک ٹو بیک 50 بنائی تھی فخر نے. سری لنکا نے جو عقل مندی کی تھی, انہوں نے کیری فارورڈ کیا اپنے پلیئر کو جو سینچری کر کر آئے تھے, اور انہوں نے اسی اپنی فارم کو کیری کیا اور اس کا پورا فائدہ اٹھایا. ہمیں فخر کا فائدہ اٹھانا چاہیے تھا. پہلے ٹی ٹوینٹی میں جو ان کو ڈراپ کیا, ان کا مومینٹم توڑا, وہ نہیں کرنا چاہیے تھا, مگر دیر آئے درست آئے. ابھی فخر جو ہے وہ بہت امپورٹنٹ ہوں گے آج کے میچ میں.
اچھا, فیلڈنگ کا آپ نے شروع میں ذکر بھی کیا, تو حسنین کی فیلڈنگ پہ آپ کیا کہیں گے؟ ایسا لگتا ہے کہ سرفراز بار بار ان کی فیلڈنگ پوزیشن چینج کرتے رہتے ہیں.
مجھے ایسا لگ رہا ہے کہ ابھی حسنین ابھی صرف اپنے آپ کو ایکسپلور کر رہے ہیں. ابھی حسنین کو بہت ٹائم لگے گا اس پوری فیل میں آنے کے لیے, اس میچ فیل میں آنے کے لیے, کیونکہ تھوڑی سی اگر ان کی بولنگ میں مسئلہ ہوتا ہے وہ اس میں پریشان ہو جاتے ہیں, سرفراز بولر ان کی طرف بھاگ کر جاتے ہیں ان کو یا تو کنٹرول کرنے کے لیے یا ان کو سمجھانے کے لیے. یہی فیلڈنگ میں ہو رہا ہے, وہ ایک جگہ سے فیلڈنگ خراب کرتے ہیں, ان کو دوسری جگہ رکھ دیا جاتا ہے, مگر جو انسان بال سے چھپ رہا ہوتا ہے سب سے زیادہ بال اسی کے پاس آتی ہے.
تھینک یو سو مچ سویرا پاشا ہم سے بات کرنے کے لیے. اور اب ذکر کرتے ہیں انڈیا کے زیر انتظام کشمیر کا, جس کی خصوصیت وہاں اس کی خصوصیت پہ بھی بات کریں گے, لیکن پہلے آپ کو یہ بتائیں کہ انڈیا کی جانب سے زیر انتظام کشمیر کی خصوصی حیثیت ختم کیے جانے اور وہاں جاری لاک ڈاؤن کے خلاف خود مختار کشمیر کی حامی تنظیم جموں کشمیر لبریشن نے مقامی انتظامیہ کی جانب سے لائن آف کنٹرول جانے والے راستے سے رکاوٹیں نہ ہٹانے پہ غیر معینہ مدت تک دھرنا جاری رکھنے کا اعلان کیا ہے. مزید تفصیل بتا رہے ہیں ایم اے ڈرال جسکول چناری لائن آف کنٹرول سے.
چکوٹھی کراسنگ پوائنٹ کی جانب جانے والے آزادی مارچ کو جسکول چناری کے مقام پر روکے جانے کے بعد مارچ کے منتظمین نے اسی مقام پر غیر معینہ مدت تک دھرنا دینے کا اعلان کیا ہے. مارچ کے راستے میں شارعہ سری نگر پر جسکول کے مقام پر مقامی انتظامیہ نے کنٹینر اور خاردار تارے لگا کر رکاوٹیں کھڑی کر رکھی ہیں. لبریشن فرنٹ کے مرکزی ترجمان رفیق ڈار نے بی بی سی سے بات کرتے ہوئے کہا, دو مطالبات پر عمل کریں ورنہ دھرنا کسی صورت ختم نہیں ہوگا.
ہم کوئی تصادم نہیں چاہتے ہیں, دوسری صورت یہ ہے کہ ہم ادھر تب تک دھرنا دیں گے. مطالبے ہمارے دو ہیں, یا ایک تو اقوام متحدہ کے سیکرٹری جنرل کا کوئی خصوصی نمائندہ ادھر لایا جائے, دوسرا اقوام متحدہ کی سیکیورٹی کاؤنسل کے ممبران کے نمائندگان ادھر ہمارے پاس لائے جائیں, ان کو ہم کچھ یادداشت دینا چاہتے ہیں. اس کے بعد جب وہ مطالبہ ہمارا پورا ہوگا تو پھر یہ دھرنا.
آزادی مارچ میں شریک کچھ افراد نے بی بی سی سے بات کرتے ہوئے اپنے جذبات کا اظہار کچھ یوں کیا.
ہم 3 تاریخ کو اپنے ڈسٹرکٹ میں سے نکلے تھے اور آج 7 تاریخ ہو گئی ہے. ہم نے یہاں کچھ بتا دیا ہے, مزید لگاتار سفر میں ہیں, اور دھرنے کے حوالے سے ہم یہ کہنا چاہیں گے کہ یہ پرامن مارچ ہے. ہمارے جو نوجوان ہیں ان کا جذبہ ٹھنڈا نہیں پڑ رہا, وہ اسی طریقے سے جوش و خروش سے بےتاب بیٹھے ہیں کہ فوراً کنٹینر ہٹا دیے جائیں اور ہمیں سری نگر کی طرف دھرنے دیا جائے. آگے
ہمارے مقبوضہ کشمیر میں ظلم و ستم کی ایک داستان 70 سالوں سے رقم دی گئی ہے, اور پچھلے 65 دنوں سے مسلسل جو ہے وہاں پہ کرفیو ہے. عوام وہاں پہ بھوک پیاس کی شدت سے, کچھ لوگ بیمار ہیں, وہ میڈیسن ان کو نہیں مل رہی, اس ظلم کے خلاف ہم لوگ یہاں پہ نکلے ہوئے ہیں.
دوسری جانب اس خطے اور گلگت بلتستان میں جماعت اسلامی کے رہنماؤں نے دھرنے کے شرکا سے ملاقات کی اور ان کو اپنی حمایت کی یقین دہانی کرائی. اتوار کے روز رات گئے اس خطے کے وزیر اعظم راجہ فاروق حیدر خان کی جانب سے دھرنے کے شرکا سے مذاکرات کے لیے بنائے جانے والی کمیٹی کے 2 ممبران وزراء نے دھرنے کے منتظمین سے ملاقات کی اور دھرنا ختم کرنے کی درخواست کی, جسے جموں کشمیر لبریشن فرنٹ نے قبول نہیں کیا. خود مختار کشمیر کی حامی تنظیم جموں کشمیر لبریشن فرنٹ کے اس مارچ اور دھرنے میں کوئی لگ بھگ 5,000 افراد شریک ہیں, جنہوں نے بارش اور سردی میں اتوار کی رات جسکور کے مقام پر اس مرکزی شاہراہ پر گزاری جو مظفر آباد سری نگر کو چکوٹھی کراسنگ پوائنٹ سے ملاتی ہے. ایم اے جلال جسکور لائن آف کنٹرول چناری.
کشمیری سیب اپنے ذائقے اور رنگت کی وجہ سے مشہور ہیں, تاہم انڈیا کے زیر انتظام کشمیر میں 5 اگست سے لگنے والی مختلف پابندیوں کے باعث وہاں سیب کی فصل بہت خراب ہو رہی ہے. سری نگر سے رپورٹ کر رہے ہیں نامہ نگار ریاض مسرور.
سیب کشمیر کی پہچان بھی ہے اور یہاں کی معیشت کے لیے ریڑھ کی ہڈی بھی. اس سال فصل عمدہ ہے, لیکن ہڑتال اور بندشوں کی وجہ سے سیب درختوں پر ہی سڑ رہے ہیں.
تو یہ مشورہ 5,000 روپے دوں,
حکومت 50 روپے فی کلو کے حساب سے خریدنا چاہتی ہے. ہم تو مقامی طور پر 70 روپے فی کلو فروخت کرتے ہیں. مجھے 60% نقصان اٹھانا پڑا ہے. بینک سے جو قرضہ لیا تھا اس کی قسط بھی نہیں ہے. ساری فصل درختوں پر سڑ رہی ہے.
فون اور انٹرنیٹ رابطوں پر پابندی سے پہلے ہی 10 لاکھ لوگ بے روزگار ہو گئے ہیں. باغبانی کی صنعت کو لگے اس دھچکے سے بے روزگاری میں اضافہ ہو سکتا ہے.
ہر کسی گھر میں جو ہے ایک خوف کا ماحول ہے, سارا کچھ زیرو ہے. یہ اس سائیڈ کا بھی نہیں, آپ سارے ایریا کو دیکھیے, اس سائیڈ سے آپ جائے اس سائیڈ سے آپ جائے, آپ کو ہر جگہ میوہ پیڑوں پہ ہی لٹکا ہوا ملے گا. کافی زیادہ جو بے روزگاری اور بڑھ رہی ہے.
حکومت نے اب کاشتکاروں سے براہ راست میوہ خریدنے کا منصوبہ بنایا, لیکن منڈیوں میں الو بول رہے ہیں. تاہم حکام کہتے ہیں کہ یہ پالیسی کامیاب ہے. سرکاری اعداد و شمار کے مطابق سیب کی ایکسپورٹ شرح میں 40% کمی ریکارڈ کی گئی. کاشتکار پریشان ہیں کیونکہ سیب کی فصل درختوں پر ہی برباد ہو رہی ہے۔
بھارت کے زیر انتظام کشمیر میں باغبانی کی صنعت کے ساتھ لاکھوں خاندان جڑے ہوئے ہیں۔ اس صنعت کا کل حجم 8,000 کروڑ روپے سے بھی زیادہ بتایا جاتا ہے، لیکن اس سال دفعہ 370 ہٹائے جانے کے بعد جس طرح کے حالات پیدا ہوئے اس میں آپ دیکھ رہے ہیں کہ درختوں پر میوہ پک چکا ہے لیکن اسے اتارا نہیں جا رہا ہے۔ ان دقتوں کو دیکھتے ہوئے حکومت نے جو اعلان کیا تھا کہ میوے کو وہاں ڈور سٹیپس پہ کاشتکاروں سے خریدا جائے گا، اس حوالے سے بھی کاشتکار خوش نہیں ہیں۔ ریاض مسرور، بی بی سی نیوز، بڈگام، کشمیر۔
پاکستان کے صوبہ خیبر پختونخوا کے دہشت گردی اور شدت پسندی سے متاثرہ شہر ڈیرہ اسماعیل خان میں تعلیم یافتہ لڑکیوں کے گروپ نے پہلی مرتبہ عملی صحافت کا آغاز کیا ہے اور لیڈی ٹی وی کے نام سے ویب پیج شروع کیا ہے۔ ان خواتین کو کن مشکلات کا سامنا رہا، خود ان کی زبانی سنتے ہیں۔
میں شفق شیرازی لیڈی ٹی وی سے ایز اے رپورٹر اینڈ ایز اے اسکرپٹ رائٹر ایز اے ڈائریکٹر کام کر رہی ہوں۔ اسٹڈی کے بعد میں نے سب سے پہلے فیلڈ میں فیلڈ جوائن کرنے کی کوشش کی، تو سب سے پہلے جو مجھے مشکل لگی وہ یہ تھا کہ ڈی آئی خان میں فیمیل جرنلسٹ کے لیے جگہ نہیں تھی، اور اس کے بعد دوسری مشکل مجھے یہ پیش آئی کہ ایز اے جرنلسٹ میں یہاں پہ فیلڈ میں کام نہیں کر پا رہی تھی، کیونکہ یہ ہر کوئی جانتا ہے کہ ڈی آئی خان ایک کنجسٹڈ ایریا ہے اور یہاں پہ فیمیل کے علاوہ بھی مطلب بہت سارے ایسے ٹاپکس ہیں، ایشوز ہیں جن پہ بات نہیں کر سکتے۔ ہمارے ملک میں جرنلسٹ کو بھی مار دیا جاتا ہے، ڈفرینٹ ان کو بہت ساری مشکلات آ جاتی ہیں، تو یہ دیکھتے ہوئے گھر والے بھی الاؤ نہیں کرتے، بہت مشکل سے مجھے اس چیز کی اجازت ملی۔ تو بس یہ ایک فورسز ہے جو ہم کر کے ہمیں خوشی محسوس ہوتی ہے جب ہم کوئی بھی ایشو ہائی لائٹ کرتے ہیں اور لوگوں کا پازیٹیو ریویو اس پہ آتا ہے۔ تو میں سب سے پہلے تو ہراسمنٹ کی بات کروں گی، اس پہ میں رپورٹ کرنا چاہوں گی۔ اس کے علاوہ جو ہم لوگ کہتے ہیں کہ ابیوز کی بات کروں گی، کہ جو فیمیلز کے ساتھ ظلم ہو رہا ہے، جو فیمیل سے ریلیٹڈ جتنے بھی چاہے ان کے ہیلتھ ایشوز ہیں، چاہے ان کے ساتھ گھر میں کچھ اچھا بیہیو نہیں کیا جا رہا، ایز اے فیمیل ان کو اچھا ٹریٹ نہیں کیا جا رہا، تو میں ایسے کچھ ٹاپکس ہیں اور کچھ ایسے پروجیکٹس ہیں جو ہم انشاءاللہ جلد ہی لانچ کریں گے یا ہم جلد ہی